नमस्कार। कार्यक्रम सहज स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी गगन गिरीसँगै लक्ष्मी पौडेलको सुनिश्चित छ। विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np बाट एकैसाथ सुन्दै हुनुहुन्छ। आज शनिबार बेलुका आइसकेका छौं। 8 बजेदेखि 8:45 समय हामी तपाईँसँग रहनेछौं। यो कार्यक्रम साताको दुई दिन शनिबार प्रत्यक्ष प्रसारण हुन्छ भने बुधबार यसको पुनः प्रसारण हुन्छ बिहान 9 बजेको नेपाल खबरपछि। हामी कार्यक्रम सहस्वास्थ्य चर्चामा तपाईँको स्वास्थ्यसँग सरकार राखेर कुराकानी गर्ने गर्दछौं। तपाईँले घरमै बसी बसी कम्तीमा चिकित्सकसँग विशेषज्ञ डाक्टरसँग आफ्ना रोगका समस्याबारे आफूमा देखिएका समस्याहरूबारे जिज्ञासा राख्ने एउटा अवसर मिलोस्, प्रश्न राख्ने अवसर मिलोस् र के गरी ती रोगका समस्याबाट चाहिँ मुक्ति पाउने अथवा कसो गर्ने, कुन डाक्टरसँग भेट्ने, कहाँ गएर भेट्ने, कसरी गर्ने, औषधि के हो, आफूले प्रयोग गरेको औषधि ठिक छ छैन भन्ने बारेमा परामर्श दिनका लागि विशेषज्ञ डाक्टरलाई स्टुडियोमा ल्याउँछौँ र तपाईँलाई फोन सम्पर्कमा ल्याउँछौँ। सँगै पब्लिक जुन हामी सर्वसाधारणसँग दिउँसो भेटेर केही प्रश्नहरू पनि कलेक्सन गर्छौँ र डाक्टर साहबसँग सुनाउँछौँ। आज पनि एउटा विषयवस्तु उठान गरेका छौँ, सुनिसक्नु भएको छ। आजको लागि विषयवस्तु हो अहिले अलिकति गर्मीयाम पनि प्लस बर्खा पनि दुईटै मौसम, यो समयमा झाडा पखालाको समस्या र सँगसँगै फुड पोइजनिङ को पनि समस्या, अझ अलिकति यो पछिल्लो समय अस्पतालहरूमा चाप बढेको, फुड पोइजनिङका बिरामीहरूको संख्या बढेको हुनाले पनि आज हामीले यो विषयवस्तु उठान गरेका छौँ। र हामीसँग हुनुहुन्छ सहसामुदायिक अस्पताल चित्त सहसामुदायिक अस्पताल गैंडाकोटका मेडिकल अफिसर हामीसँग हुनुहुन्छ। तपाईँले उहाँसँग प्रश्न राख्न सक्नुहुनेछ। डाक्टर सुजन आचार्य हामीसँग हुनुहुन्छ, उहाँसँग कुराकानी गर्न सक्नुहुनेछ। र प्रश्न राख्ने बाटो हो 0785014000 यसमा फोन गर्नुहोला र सँगै यदि फोन गर्ने अवस्थामा हुनुहुन्न भने 98455082082 मेसेज गर्नुहोस्। मेसेज गर्दा बित्तिकै यहाँबाट कल ब्याक हुन्छ, सहकर्मी गगनले यहाँबाट तपाईँलाई कल ब्याक गर्नुहुनेछ। र कार्यक्रमलाई हामीसँगै सहकार्य गरेको छ तपाईँको स्वास्थ्यप्रति चिन्तित रहँदै, तपाईँको स्वास्थ्यप्रति सरकार राख्दै सहज सामुदायिक अस्पताल गैंडाकोट र विजय एफएम संयुक्त रूपमा हामीले यो प्रसारण शुरू गरेका हौं। कार्यक्रममा अब लागौं सहसामुदायिक अस्पतालको छोटो जानकारी समेटिएको यो सामग्रीतर्फ। त्यसपछि आउनेछौं र डाक्टर साहबलाई कार्यक्रममा स्वागत गर्नेछौं।
सहज सामुदायिक अस्पताल सहज स्वास्थ्य सहकारी संस्था लिमिटेड गैंडाकोटले सञ्चालनमा ल्याएको सामुदायिक अस्पताल हो। विक्रम सम्वत 2058 सालमा स्थापना एवं दर्ता भई विक्रम सम्वत 2059 सालबाट सञ्चालनमा आएको क्लिनिकलाई 2070 साउन 31 गतेबाट अस्पतालीय सेवामा विस्तार गरी सहज सामुदायिक अस्पताल सञ्चालनमा ल्याइएको हो। सहजको आवाज स्वस्थ समाज भन्ने नाराका साथ नवलपरासीको गैंडाकोट 4 कालीगण्डकी चोकबाट 150 मिटर उत्तरतर्फ रहेको 51 शैयाको अस्पतालले आधुनिक स्वास्थ्य सेवा दिँदै आइरहेको छ। अस्पतालले हाल 24 घण्टा चिकित्सक सहितको आकस्मिक सेवा, प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा दिँदै आएको छ। यस्तै अस्पतालले सुरक्षित मातृत्व सेवा, प्रसूति सेवा, सुरक्षित गर्भपतन, ईसीजी, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी, अन्तरङ्ग सेवा दिँदै आएको छ। अस्पतालले मधुमेह, थाइरोइड, मुटु रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी, छाती पेट सम्बन्धी बिरामीका लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ। अस्पतालले क्षयरोगका बिरामीहरूका लागि चिकित्सकीय निगरानीमा निशुल्क सेवा दिँदै डट सेन्टरका रूपमा काम गरिरहेको छ। अस्पतालले समुदाय लक्षित कार्यक्रम अन्तर्गत घर दैलो प्राथमिक स्वास्थ्य उपचार पोषण कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवा सहज, सुपथ र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ सुरक्षात्मक, उपचारात्मक र प्रवर्धनात्मक सेवा दिँदै आएको अस्पताल नगर अस्पतालको परिकल्पनाका साथ अगाडि बढिरहेको छ।
यो सामग्री पछि फेरि पनि स्वागत छ। सहकर्मी श्रीधर उपाध्यायलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सहसामुदायिक अस्पतालको समसामयिक जानकारी, त्यहाँको संस्थागत परिचय समेटिएको यो सामग्रीका लागि अब भने कार्यक्रममा डाक्टर साहबलाई स्वागत गरौं। हामीसँग हुनुहुन्छ सहज सामुदायिक अस्पताल गैंडाकोटका मेडिकल अफिसर डाक्टर सुजन आचार्य हामीसँग हुनुहुन्छ। डाक्टर साहबलाई म कार्यक्रममा स्वागत गर्छु। डाक्टर साहब स्वागत छ यहाँलाई पहिलो पटक विजय एफएममा।
धन्यवाद हजुर।
आराम हुनुहुन्छ?
अस्पतालतिरबाटै।
अनि बिरामी एकदमै छन् रे, फुड पोइजनिङका बिरामी सहसामुदायिक अस्पतालमा चाहिँ बढेका छन्, अरू अस्पतालमा पनि बढेका छन् भन्ने भएको भएर नि हामीले आज विषयवस्तु उठान गर्यौँ। कस्ता बिरामी आछन्
यो? अब यो भन्नुपर्दाखेरि यो मौसम छ होइन, अहिले गर्मीको मौसम र वर्षाको मौसम, यो मौसममा अब चिसोको मौसमभन्दा बढी नै यो हाम्रो सङ्क्रमणहरू बढी हुने भएकाले होइन, मौसमको असरले गर्दा नै यस्तो हुने भएकाले यो यो विषयमा कुरा गर्नु नै उचित एकदम उचित र सार्थकता हुनेछ जस्तो लाग्छ मलाई.
अब यो समस्या साँच्चै जटिल रहेछ. सुरुमै फोन आयो, हामी उहाँलाई लिऊँ. हजुर नमस्कार.
हजुर नमस्कार.
कहाँबाट को बोल्नु भयो? कृष्ण मकवानपुरबाट. कृष्णजी, डाक्टर साहबसँग के छ प्रश्न?
यो मृगल सम्बन्धीको हो. मृगलिङमा सूर्य छेउछेउमा पानी दुई तिन दिन पानी खोका उठेको छ होइन? त्यो सम्बन्धीमा यो पानी खोकालाई के गर्दा कसो के गर्दा ठिक होला भन्ने मेरो चाहना छ दाजु.
हजुर सुन्न, तपाईँको कुनै प्रेसर सुगरहरू केही रोग छ?
त्यो त केही छैन.
हजुर
सबै मैले अस्ति भिडियो उयसले गरेर सबै चेक गराएको. डाक्टर के भन्नु भने यो यदि अस्ति खानु परेको छैन यो जतिले भन्यो यो त्यसले ठिक हुन्छ भन्यो. त्यसमा अस्ति खानै पर्ने उठिन्छ कि भन्ने यो पोकामा पछि असर गर्छ कि भन्ने मेरो.
हजुर अनि सुन्न, हजुरको कति उमेर कति भयो?
उमेर 24 वर्ष.
24 वर्ष?
हजुर हजुर.
ए अनि यस्तो पिसाब फेर्दाखेरि पिसाबमा अरू केही समस्या छ? पेट दुख्ने अरू केही कारण समस्याहरू?
त्यस्तो पेट दुख्ने त केही समस्या छैन, तर त्यो मृगौलामा पानी फोका उठ्ने सम्भावना.
पानी फोका उठ्ने दुवै मृगौला कि एउटामा?
दुवैमा
होइन. अब यो एउटा बुढेसकाल उमेरमा यो हुनु सामान्य हो होइन, तर तपाईँ अलिकति यङ मान्छे हो. अब यसो एउटा पोलिसिस्टिक किडनी डिजिज भन्ने एउटा रोग हुन्छ कि, जुन तपाईँको अब यो एकदम वंशाणुगत हुन्छ होइन, एडल्ट पोलिसिस्टिक किडनी डिजिज भन्ने हुन्छ. यो चाहिँ अब 24-25 वर्षमा सामान्य रूपमा पानी फोका देखिँदैन कि मृगौलामा. होइन बुढेसकाल भएको भए ठिकै छ भन्नु मिल्थ्यो, अहिले यो सामान्य रूपमा देखिँदैन. यो एउटा हेरिडिटी रोग हो. यसको लागि चाहिँ अब के गर्नुपर्छ भने जिन थेरापी हुन्छ, जुन नेपालमा चाहिँ गाह्रो छ. र एकचोटि किनेको डक्टरसित अझ कन्सल्ट गर्नु पऱ्यो भने राम्रो हुन्छ. यसमा चाहिँ उपचार तपाईँको परिवारमा कसैलाई थियो होला? बुवा आमा कसैलाई? हजुर हजुर, यो एकदमै वंशाणु रोग हो. त्यसपछि पुरुषमा एकदम सर्ने रोग हो यो होइन. अब जेनेरेसन टु जेनेरेसन जान्छ, हजुरको घरमा थियो होला सायद. यसको लागि चाहिँ एउटा एक्चुली के नेफ्रोलोजिस्टसितै कन्सल्ट गर्नु राम्रो होला फर्दर ट्रिटमेन्टको लागि.
तपाईँ मकवानपुरमा हुनुहुन्छ होइन कृष्णजी?
हजुर हजुर.
तपाईँ त्यहाँ नजिकको अस्पतालमा गएर किडनी रोग विशेषज्ञसँग एकचोटि भेटेर कुराकानी गरेर आफ्नो समस्या राख्नुहोला. सम्भव भएन भने चितवन आएर भए पनि चेकअप गराउनुहोला. तर तपाईँ चाहिँ डक्टरको परामर्शमा पुग्नुपर्ने नै भयो, किन भन्दा तपाईँलाई रोगको समस्या रहेछ. नआतिनुहोस् तर डक्टरको सम्पर्कमा चाहिँ पुग्नुहोस्. कृष्णजी, अरू केही प्रश्न छ डक्टर साहबसँग?
मैले यो चितवनमा आएर यो डिएमसी छ नि होइन, त्यसमा आएर मैले त्यही चेकअप गरेर भिडियो चेक गरेर हेरेको, तर त्यही हेर्दाखेरि त्यो देखियो कि मेरो.
अनि के छ, के भन्नुभयो, सुझाव के दिनुभयो डाक्टर साहबहरूले?
डाक्टर साहबले अहिले तरकारी यो औषध खानु पर्दैन, अहिले यो तरकारी गर्नु पर्दैन, अहिले यो पछि हेरेर भयो भने यो औषध खायो भने हुन्छ भने
त्यस्तो उहाँले भने अनुसार अब बेला बेलामा फलोअप चाहिँ गर्नु पर्यो होइन. भिडियो एक्सट्रा टाइम टाइममा उहाँले कति भन्छ त्यो गर्नु पर्यो. अनि रगतहरूको इन्भेस्टिगेसन सबै ठिक छ? रगत पिसाब
रगत सबै ठिकै छ. अनि उसले के भने पछि यो गएर यो मृगौला खराब हुन सक्छ भन्ने उसले डाक्टरले भन्नुभएको
थियो. यसको एकदमै अब यसको कम्प्लिकेसनहरू हुन्छ कि, पछि पछि समस्या आउने हुन्छ है. मृगौला खराब हुन सक्ने चाहिँ चान्स हुन्छ. सानो यति यङ उमेरमै यो असामान्य चिज हो कि. त्यसले एकचोटि चाहिँ हजुरले नजिकैको कुनै होइन किडनीको विशेषज्ञ डक्टरसित चाहिँ यसलाई अझ फर्दर कन्सल्टेसन गरेर त्यो गर्नु चाहिँ अझ उचित हुनेछ.
हस् हुन्छ कृष्णजी, धेरै धेरै धन्यवाद. मकवानपुरबाट हुनुहुन्थ्यो सुरुमै. र फेसबुकमा पनि कमेन्ट आएको छ भर्खर मात्रै, कहिले काहीँ सामान्य खानाले पनि पखाला हुन्छ, कहिले यो खाना हुँदैन भनेर डराई डराई खाँदा पनि केही हुँदैन, यो चाहिँ किन यस्तो हुन्छ भन्नुभएको छ. सामान्य खानाले पनि पखाला हुने त्यो चाहिँ पाचन प्रक्रियामा चाहिँ त्यसले असर गर्ने, तर कहिले काहीँ यो हुन्न यसले असर गर्छ भनी पनि खाँदा पनि केही नहुने, किन त्यस्तो हुन्छ?
यस्तो कुनै कुनै खानेहरू चाहिँ अब के भन्यो भने एलर्जी पनि हुन्छ है. खानेकुराको चाहिँ हामीले अब एलर्जी कुन खानाले के गर्छ भन्ने थाहा हुँदैन. एलर्जीको रियाक्सन विभिन्न शरीर सुन्निने, पखाला लाग्ने, भमिट हुने, एउटा त्यो भयो होइन. अर्को चाहिँ अब खानेकुरा कस्तो छ कि, अब सामान्य कुरा सामान्य खानेको खाँदाखेरि पनि कहिले काहीँ त्यो बासी छ अथवा त्यो पकाउने मिडियम कस्तो छ राम्रो छैन, पानीहरू राम्रो प्रयोग गरेको छैन भने त्यो सामान्य खानेकुराले पनि पखाला लगाउँछ. कहिले काहीँ घरकै खाना खाँदाखेरि पखाला लगाएर बिरामीहरू पनि आउनु भएको छ हस्पिटलमा होइन. यो सामान्य यो अहिले त्यसमाथि गर्मी र यो बर्खाको सिजन छ, त्यसमाथि यो संक्रमण एकदमै हुर्किने, ब्याक्टेरियाहरू बढ्ने सिजन हो यो. त्यसले गर्दाखेरि सामान्य खानेकुराहरू र यो खानेकुरा सामान्य असामान्य भन्न मिल्दैन कि होइन. खानेकुराको क्वालिटी पहिला चेक राम्रो हुनु पर्यो. क्वालिटी राम्रो भएपछि असर गर्दैन पक्कै पनि होइन. कहिले काहीँ एलर्जी भन्ने छुट्टै कुरा हो.
हामीले सामान्य खाने पनि त्यो खाना सामान्य नहुन सक्छ.
सामान्य रूपले खाइरहेको खानेकुराले पनि 100 चोटि खानु भयो 99 चोटि ठिक होला, 1 चोटि हुन पनि सक्छ. त्यो मिडियम कसरी बनाएको छ होइन, स्रोतहरू सबै चिज ठिक हुनु पर्यो, त्यो सबमा ख्याल गर्नु पर्यो.
यतिखेर भनिरहेको छ हामी दिउँसो सहकर्मी पवित्रा पराजुली गैंडाकोट क्षेत्रका केही स्थानीयलाई भेट्न पुग्नु भएको थियो र आज डाक्टर सुजन आचार्य आउँदै हुनुहुन्छ. झाडा पखाला सम्बन्धी फूड पोइजनिङ अथवा अरू कुनै पनि समस्या सोध्न सक्नुहुन्छ, चाहनुहुन्छ, के छ समस्या भनेर सोध्नु भएको थियो. हामी उहाँका कुराहरू सुनौ, उहाँले तपाईँलाई केही प्रश्न गर्नुभएको छ. गगन, हामी यतिखेर उहाँका प्रश्नहरू सुन्छौ, सर्वसाधारणले हामीलाई गर्नुभएका प्रश्न.
नाम टिका देवी कडेल, वार्ड नम्बर 8. जति पछि भयो उति समस्या त देखिँदै जान्छन्. मेरो समस्या त अब त्यही हो त नि, अब यो सुगर भएछ, अब औषधि खाइराखेको छ होइन, अब यो पाख्रो दुखेर यस्तो हुन्छ, अब त्यसको पनि समस्या नै भयो. अब यो जब जति गर्मी बढी भयो उति झाडा पखाला अब सबैलाई समस्या हुन्छ. हामीलाई अब केही थाहा हुँदैन, अब उहाँ डाक्टर साहबहरूले उहाँहरूले सबैले यस्तो हुन्छ भनेर पहिला झाडा पखाला सुरु नहुँदै बिमार धेरै सुरु नहुँदै उहाँले केही गरे भनिदिए, हामीले पनि त्यही पछि जानौँ, त्यही बोल्दाम भन्दाम गर्दाम होइन.
नमस्कार, म नानमाया घिमिरे, ठेगाना गैंडाकोट 5. मेरो बाबु छ, अहिले 14 वर्षको भयो. उसलाई चाहिँ एउटा एलर्जी जस्तो हुन, ऊ त सेफ हुन्छ, अब जब पसिनाहरूको कपडा काढिरहेको हुन्छ, तर पनि आछु एकदम नन स्टप 10-15 चोटि एकैचोटि गर्छ होइन. अब त्यो बढी पानीमा भिजेको नि हुन, केयर त एकदमै हुन्छ. यसको लागि अब कति एलर्जीहरू औषधि जहाँ देखाउँदा पनि एलर्जी हो भन्ने, औषधि दिने खाने र खुवाउने पनि भइरहेको छ. किन होला र के भएर हो यस्तो हुने, यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने चाहिँ मेरो एउटा यस सम्बन्धी प्रश्नको उत्तर पाउनलाई म आशा राख्दछु. अहिले अब गर्मी मौसम छ, बच्चाहरूलाई केयर गर्दा गर्दै नि बाहिर यताउति खानपिनको अब राम्रो माहौल पनि छैन. अब अन्य खरिफ मिसाको बिजहरू, अब तरकारीहरू, अब सबै चिज अन्नहरू त्यस्तै भइरहेको हुनाले अब फुड पोइजन पनि सामान्य केही बाहिरी खाना खाँदा पनि अब बिरामी देखाउँछन्. फुड पोइजन चाहिँ अब पखाला लाग्ने, रुवा लाग्ने, अब पेट दुख्ने, भोमिट हुने भइरहेको छ. अब यस्तोलाई के र कसरी बच्न सकिन्छ भन्ने कुरो म बुझ्न चाहन्छु.
लिलावती साकोटा गैंडाकोट 8.
हजुरको समस्या
भन्नु, त्यही दबाई ल्याएको, त्यही दबाईले एकदम गोटा परेर हिजो बिहान पिसाब पनि रोकियो, गोटा पनि परो. पहिला भोमिट भयो, 2-3 फेरि भोमिट भयो, 3 दिन भोमिट भयो, अनि दिसा रोकियो. त्यस्तो
बनाएर
खै हात दुखेको, ढाड दुखेको भनेर ल्याएको, के को परेछ के को. त औषधि खाँदा खाँदै त मलाई एकदम त्यस्तो औषधि दिएर छ, त्यस्तो भयो. त्यहाँबाट उठ्नै नसक्ने, खानै नसक्ने भएर यहाँ माइत आएको. यहाँ आएर गाविस हिजो 2 औषधि ल्याएको छु. अब बल्ल 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 2 गोटा खस्यो छ, नभए भएकै छैन अझ दिसा. यस्तो कमजोर मान्छेलाई 2-3 अपरेसन छ, त्यस्तो दबाई दिएछ डाक्टरले, त अलि ऊ नि त डाक्टर दिनुपर्छ नि. त्यस्तो गोटा पनि एकदमै के गर्नै नसकिने.
यसबाट कसरी छुटकेर बाहिर जस्तो भएको
छ, छुटकेर पाउनु भए हुन्थ्यो, अब के गर्छ, यस्तै भएछ.
रेणुका गैरे हो, वडा नम्बर 5. अब यो खाएर यति खाए पार पानी खाए पनि अमिल लिएर आउने, पेटसमसम थियो नि, दिसा गर्न आउँदैन आउने, कहिले आउने, कहिले आउँदैन आउने, पेटसमसम थियो नि, ढाडिनी
बमिट
आउला जस्तो हो नि. त्यही छ मेरो.
पार्वती अधिकारी हो मेरो नाम, गैंडाकोट 5 नम्बरवडा हो मेरो घर. मलाई पेटमा खाना खाँदाखेरि परक्क पेट दुख्छ, पानी गयो, टोयलेट गयो, तेलको भुटुन थोरै खाना पनि हुन्न. खाना खाँदाखेरिमा मलाई के पखाला लाग्छ, अनि वाक वाक आउला जस्तो हुन्छ, के भएर होला हजुर डाक्टर साहेब भनिदिनु न.
मेरो नाम लक्ष्मी भण्डारी, मेरो घर चाहिँ सानो विजय सामुदायिक बोर्डिङको अगाडि भाडामा बस्छौँ हामी. मलाई चाहिँ खाना खाँदा मिठो नहुने, वाक वाक लाग्ने, अनि मैदाबाट बनेको जुन बिस्कुट अनि रोटीहरू हुन्छ नि, त्यस्तो खाँदा चाहिँ नपचाउने के, ग्यास्ट्रिक हुने, खाना मिठो नहुने, पानी जति खाए पनि मतलब त्यस्तो के आफूलाई गुड फिल नहुने के, मतलब राम्रो फिल नहुने, टोयलेट चाहिँ खुलेर नहुने, त्यस्तो हुन्छ.
आफन्त, यतिखेर हामीले केही सर्वसाधारणका समस्याहरू सुनाएका थियौँ. यो चाहिँ डाक्टर साहबका लागि आएका प्रश्नहरू हुन्. डाक्टर साहब, अब हामी एक एक गरेर सबैका प्रश्नको जवाब दिउँ। त्यतिन्जेल जानकारी गराउन चाहन्छु, हामीसँग हुनुहुन्छ सहज सामुदायिक अस्पताल गैंडाकोटका मेडिकल अफिसर डाक्टर सुजना आचार्य। उहाँसँग प्रश्न राख्न चाहनुहुन्छ, यस्तै सर्वसाधारणले राखे जस्तै समस्या राख्न चाहनुहुन्छ भने 0785014006 फोन गर्नुहोस्, र यदि फोन गर्ने सुविधा छैन, अप्ठ्यारो छ भने मोबाइल नम्बर पनि दिन्छौं 98455820082 एकपटक म्यासेज पठाउनुहोस्, सन्देश पठाउनुहोस्, हामी तपाईँलाई यहीबाट कल ब्याक गर्नेछौं र डाक्टर साहबसँग कुराकानी गराउँछौं। डाक्टर साहब, सुरुमा टिकादेवी कण्डेल तर्फ लागौं। सुगर पनि छ, पाखुरा दुख्ने गर्मी हुँदा यो समस्या पनि छ, तर गर्मी हुँदा चाहिँ बढी झाडा पखाला लाग्छ अनि यसै त समस्यामा छौ, रोगै छ, त्यसमाथि यो गर्मी सुरु भयो कि अरू थपिने, कसरी जोगिने, सुरुमै थाहा पाउन पाए हुन्थ्यो यो गरेर लाउँछ भन्ने कुरा चाहिँ उहाँको प्रश्न छ।
उहाँको सुरुको समस्या चाहिँ अब सुगर होइन, सुगर एउटा दीर्घ रोग हो, यसलाई चाहिँ अब यो सुगर धेरै भए पनि राम्रो होइन, थोरै पनि राम्रो होइन, बिचमा मेन्टेन गरिराख्नुपर्छ, ड्रगहरू औषधहरू लिइराख्नुपर्छ नियमित रूपमा होइन। त्यही पनि कहिलेकाहीँ अब सुगर नर्मल औषधि लिए पनि अब डोज बढाउनु पर्ने हुन्छ कहिलेकाहीँ होइन, त्यसले गर्दाखेरि उहाँको अब यो एकचोटि सुगर लेभलहरू चेक गर्नुपर्छ होइन। सुगर लेभलका विभिन्न क्राइटेरियाहरू हुन्छन् कि, त्यस्तो लेभलहरू हेर्ने, विगतको 3 महिनादेखिको एचबिएनसीहरू त्यो चेक गर्नुपर्छ, सुगरका विभिन्न कम्प्लिकेसन हुन्छ कि आँखामा होइन, मृगौलामा, त्यसपछि मस्तिष्कमा, मुटुमा सुगरले असर गर्छ, नसाहरूमा गर्छ, उहाँको पाखुरा दुख्ने भन्नुहुन्छ, सायद झमझमाउने पनि होला, पछि पछि कमजोर हुने पनि हुनसक्छ होइन, त्यसैलाई चाहिँ एकचोटि सुगर लेभल हेर्ने, त्यसपछि औषधि उहाँले के लिनुभएको छ त्यो पनि जानकारी हुनु पर्यो होइन, अनि त्यो अनुसारको अब हामीले मेन्टेन गर्नुपर्छ, डोज बढाउने कि घटाउने, त्यसपछि अनि अथवा ड्रगै चेन्ज गर्नु पर्ने हुनसक्छ, औषधि नै होइन।
जस्तो अरू कुरा, अब घरका परिवारका सदस्यलाई पनि पहालाबाट झाडाबाट बचाउने कुरा पनि रह्यो, सामान्य अवस्थामा पनि कसरी चाहिँ सजिलो गरी जोगिने अथवा झ्याप्पै आफूलाई झाडा पखालाले नसताइहालोस् भन्नका लागि चाहिँ
त्यो झाडा पखालाको विभिन्न कारणहरू हुन्छ होइन। यो सामान्य रोग जस्तो लाग्छ हामीलाई, तर यो सामान्य रोग भए पनि एउटा महामारीको रूपमा लिन सक्ने, मान्छेको ज्यानै जाने होइन, वर्षमा अब हामीले अध्ययन गर्दा फेरि 2016 30 50 लाखसम्म बालबालिका वृद्ध वृद्धहरूको मृत्यु भएको हामीले एउटा तथ्याङ्क छ कि, 30-40 लाख भनेको त धेरै हो होइन, त्यो पनि विकासशील मुलुक जस्तै हाम्रो दक्षिण एसियाको भारतमा नेपालमा एकदमै धेरै नै यो घटेको छ। मेन भनेको यो सरसफाइ सेनिटेसन हो है, अब खानेकुराहरूमा खानेकुराको क्वालिटी राम्रो हुनु पर्यो है, खानेकुरा मात्रै होइन, खानेकुरालाई पकाउने माध्यमहरू सबै चिज सफा भएको हुनु पर्यो, खाना राम्रो हुनु पर्यो, पानी अर्को चाहिँ पानीबाट सर्ने हो यो होइन, पानीबाट विभिन्न झाड पखाला लाग्ने विभिन्न रोगहरू हुन्छ, पानी पनि सफा हुनु पर्यो, पानी उमालेर खाने सकेसम्म, गर्मीमा चाहिँ अब पानी धेरै समय राखेको पानी चाहिँ नखाने होइन, शुद्ध पानी अब फ्रेस वाटरहरू खानु पर्यो हामीले, खानेकुराहरू अब बासी राख्नु भएन होइन, मेन त फुड पोइजन त्यो बाटो हुन्छ।
नानमाया घिमिरेजीले 14 वर्षको बाबु छ, एलर्जी जस्तै हो कि, चिसोमा त्यति भिज्दैन, पानीमा पनि त्यति धेरै खेल्दैन, तर पसिना आयो भने पनि कपडा खोलिहाल्छ, तर पनि हात छेउ एकैचोटि लगातार 10-15 पटक हुन्छ उसलाई, अनि औषधि पनि खाइरहेको छ तर सन्चो भएन भन्ने कुरा चाहिँ उहाँले प्रश्न गर्नुभएको छ नानमाया खिमिरेजीले।
हजुर, यो एलर्जी भनेको चाहिँ अब विभिन्न चिजहरूबाट हुने गर्छ होइन, हाम्रो वातावरणमा अब सामान्य हावाबाट होइन, एयरबाट सर्ने डर्माटाइटिस भन्छ, त्यसपछि किराहरूको टोकाई, त्यसपछि चिसो होइन, मौसमको तापक्रम अनुसार पनि एलर्जी हुन्छ। बाबुहरू यो बच्चाहरू चाहिँ अब खेलकुद बढी गर्छन् होइन, खेल्ने हुन्छ, विभिन्न इन्भाइरोमेन्टमा अब कता कता गइरहेको हुन्छ, गार्जेनले पनि त अब सधैँ यो बाबु कता छ थाहा हुँदैन नि त, ऊ कता खेल्छ, कहिले कता जान्छ, त्यो इन्भाइरोमेन्ट पनि कस्तो छ त्यो पनि थाहा पाउनु पर्यो होइन। त्यो एलर्जी हुने चाहिँ अब कसैलाई केले एलर्जी हुन्छ, मलाई जसले हुन्छ तपाईँले त्यसले नहुन सक्छ होइन, त्यस्तो हुनसक्छ। एकचोटि उहाँको बच्चाको चाहिँ अब ब्लड टेस्टहरू पनि, छालाको टेस्टहरू पनि गर्नु पर्ला सायद होइन, ठिक छ, एकचोटि
बच्चालाई चाहिँ औषधि खुवाउँदा पनि, अब गर्मी छ, औषधि खुवाउँदा खुवाउँदै, केयर गर्दा गर्दै पनि, तातो पानी खुवाउँदा खुवाउँदै पनि झाडा पखाला चाहिँ किन लाग्छ नि, यो फुड पोइजनिङ पनि, र प्लस यसैसँग जोडिएको फेसबुकमा कमेन्ट आएको पनि छ, म यसैसँग जोडेर सोध्न चाहन्छु, स्कुले बालबालिकाहरूमा जङ्क फुडको असर पनि बताइदिनु पर्यो होइन, र चाहिँ प्लस बच्चालाई केयर गर्दा गर्दै पनि झाडा पखाला लाग्ने।
यस्तो जङ्क फुड भनेको चाहिँ कस्तो हुन्छ भने, यो फुडलाई चाहिँ धेरै महिना अगाडि नै होइन फ्याक्ट्रीहरूमा प्रोसेस गरेर अनि प्याकिङ गरेर हुन्छ, प्याकिङ गरेर राखेको धेरै समयपछि अब मार्केटमा जान्छ, अनि बल्ल बच्चाहरूले खाने हो, हामीले कन्ज्युम गर्ने हो, हामीले उपभोग गर्ने हो, त्यो क्रममा चाहिँ अब सायद त्यहाँभित्र अब ब्याक्टेरियाहरू यिनीहरू किटाणुहरू धेरै नै छिरिसकेका हुन्छ होइन, कुनै पनि खानेकुरा अब यस्तो यो यिनीहरूमा प्रिजर्भेटिभ हाल्या हुन्छ सन नदिनलाई होइन केमिकलहरू हाल्या हुन्छ फ्याक्ट्रीहरूले चाँडै नबिग्रियोस् भनेर त्यसले पनि बच्चाहरूलाई असर गर्छ. बच्चा एक त सानो उमेरको मान्छे होइन वयस्क मान्छे जस्तो रोगसित लड्ने क्षमता हुँदैन उसको पाचन प्रणाली राम्रोसित विकसित भइसकेको हुन्छ पचाउन नसक्ने क्षमताले पनि उसलाई झाडपखाल लागेको हो. अनि यस्तो के गर्मीको मौसममा चाहिँ बच्चाहरूलाई अब केयर भनेको कस्तो खाले केयर हो पुरै होलिस्टिक केयर हुनुपर्छ कि खानेकुरादेखि खानेकुरा मात्रै होइन वातावरणदेखि लिएर कहाँ उसको स्कुल कता छ क्यान्टिनको सबै क्वालिटीहरू सबै चिज मेन्टेन हुनु पर्यो होइन. अनि बच्चाहरू अब बढी धेरै ठाउँमा खेलडुल गर्ने कता के हुन्छ होइन एक्सपोजर धेरै ठाउँमा हुन्छ त्यो ख्याल गर्नु पर्यो. त्यो गरेपछि झाडपखाला चाहिँ रोक्न सकिन्छ हामीले.
यसै गरी लीलावती सापकोटाजीले प्रश्न गर्नु भएको छ यो औषधि खाएपछि हात खुट्टा दुखेको ढाड दुखेको औषधि लिएर आएको हुनुहुन्छ उहाँलाई थाहा भएन औषधिको नाम चाहिँ के हो औषधि लिएर आउनु भएको औषधि खाएपछि दिसा पिसाब गर्न गाह्रो भयो दिसा पिसाबै भएन गोटा पर्यो त्यो चाहिँ एक त उहाँ अपरेसन गरेको बिरामी पनि हुनुहुँदो रहेछ यो चाहिँ किन भएको उहाँलाई पनि समस्या भए रहेछ बताइदिनुहोस् न.
हजुर यो अब यो ढाड दुख्ने औषधिहरू विभिन्न किसिमका हुन्छन् होइन कुनै पनि औषधिमा अब गोटादेखि गोटा पर्नेदेखि लिएर त्यो समस्या उहाँले भनेको जस्तो देखिन सक्छ. अब त्यो औषधिको ठ्याक्क कस्तो प्रकारको औषधि भनेर थाहा त भएन हामीलाई र उहाँको कस्तो कस्तो खाले अपरेसन हो त्यो पनि थाहा छैन होइन विगतमा के अपरेसन गर्नुभयो अब त्यो अपरेसन गरेको साइड इफेक्टले पनि होइन कहिलेकाहीँ अब त्यो औषधिले चाहिँ त्यस्तो गराउँछ कि नर्मल मान्छेलाई गोटा नपार्ला त अपरेसन गरेको भएपछि केही न केही त शरीरमा त कमी नै हुने
भयो.
त्यसको पछिमा चाहिँ एकचोटि आएर चिकित्सकसित एकचोटि सल्लाह लिनुपर्छ होइन उहाँको अब औषधि भनेको हामीलाई थाहा छैन नि त उहाँले औषधि मात्रै भन्नुभयो कुन ब्रान्डको कुन वर्गको औषधि एकचोटि थाहा पाउनु पाए
थाहा पाउनको लागि
अझ काउन्सिलिङ गर्न अझ सजिलो हुने थियो है
त्यो चाहिँ नजिकको अस्पतालमा गएर
अस्पतालमा गएर
अब गैंडाकोटकै बासिन्दा हुनुहुन्छ भने पनि त्यसो त्यसका लागि चाहिँ कुनै एउटा उस गर्न अब यदि 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 रेडियो सुन्दै हुनुहुन्छ भने पनि
तत्कालै रोकेको राम्रो हैन
त्यस्तो असर गर्ने हो भने
हाम्रो अब बिरामीको हाम्रो पहिलो केयर भनेको बिरामीलाई सहज गराउने हो. बिरामीलाई असहज गराउँछ भने कुनै औषधिले तुरन्त रोक्नु पर्छ होइन अनि त्यसपछि त्यसको अल्टरनेटिभ वैकल्पिक औषधिहरू पनि हुन्छन् ढाड दुख्ने औषधिहरू विभिन्न टाइपका हुन्छन् होइन सबैले गोटा त गराउँदैन त्यसको वैकल्पिक औषधिहरू पनि हुन्छ त्यसमा पनि विचार गर्नुपर्छ.
यसै गरी मेनुका गैरेजीले सोध्नु भएको छ केही खायो कि अमिलो चाहिँ आइहाल्छ पेट एकदमै सुमसुम्ती हुन्छ दिशा कहिले आइहाल्छ कहिले चाहिँ लामो समयसम्म आउँदैन भन्नुभएको छ मेनुकाजीले.
यो उहाँले भनेको अनुसार उहाँले दिएको जानकारी अनुसार चाहिँ मलाई ग्यास्ट्रिक हो जस्तो लाग्छ होइन. अब केही खायो पेट अमिलो हुने पेट ढुस्छ हुने अमिलो पानी आएको जस्तो हुने यो त ग्यास्ट्रिकको लक्षण हो होइन. उहाँले अब कस्तो खानेकुराहरू के कस्तो खानुहुन्छ अब चिलो पिरो अमिलो जस्तो खानेकुराहरू बढी खाएर ग्यास्ट्रिक हुने गर्छ
त्यो त खानै हुँदैन भन्नुभएको छ अलिअलि यसो तेल भुटेको खाए पनि त्यस्तो हुन्छ.
अनि अर्को चाहिँ स्ट्रेस लिएर मान्छेले धेरै तनाव लिएर पनि ग्यास्ट्रिक बढ्छ मान्छेमा है तनावले पनि एउटा साइकोलोजिकल्ली इफेक्ट गर्छ त्यो उहाँको के छ समस्या होइन अझ फर्दर चाहिँ अलिकति जानकारी भएन नि त पर्सनल कुराहरू
त्यस्तो अवस्थामा चाहिँ अब जस्तो खानेकुराहरू खाँदाखेरि त्यस्तो अमिलो ढकाएर आयो भने चाहिँ के गर्ने त बिरामीले.
बिरामीले त खानेकुराहरू चाहिँ अब सादा खाने
उहाँको कुरा आन्सर जस्तो अब खानेको सामान्य नै खाँदा पनि घरमा लगभग लगभग हामीले केयरै गरेर पकाउँछौँ भनिन्छ होइन घरमै बनेका खानेकुराहरू सादा पनि भनिन्छ घरमै खाएको खानामा त्यस्तो भयो भने चाहिँ
त्यस्तो भयो भने चाहिँ अब उहाँकै अब एउटा चाहिँ स्ट्रेस भयो होइन मैले भने स्ट्रेस म्यानेजमेन्ट पनि गर्नु पर्यो तनाव छ कि उहाँलाई त्यो पनि थाहा भएन होइन. अनि त्यसपछि प्लस अब ग्यास्ट्रिक भएपछि केही समय चाहिँ औषधि चाहिँ खानुपर्छ है ग्यास्ट्रिकको औषधि चाहिँ लिनुपर्छ.
औषधिको बारेमा ग्यास्ट्रिकको औषधिको बारेमा चाहिँ डक्टर साहब प्रश्न छ जस्तो डक्टरहरूले दिएको औषधि खाँदाखेरि त्यसले झन् साइड इफेक्ट बढ्छ त्यसले चाहिँ झन् समस्या हुन्छ भन्ने कुरा पनि रहेछ बजारमा चाहिँ हल्ला होइन. अनि प्लस डक्टरले दिएको खानुभन्दा अरू केही खाने बरु पानी खाएर घटाउने भन्ने खालको पनि रहेछ हामी यो विषयमा छलफल गरौँ यतिखेर कोही श्रोता आफन्त हुनुहुन्छ उहाँलाई लिऊँ. हजुर नमस्कार.
नमस्कार.
कहाँबाट को बोल्नु भयो?
म चोरमारादेखि शान्ति फराजुली.
शान्तिजी चोरमारादेखि.
हजुर
शान्तिजी डक्टर साहबसँग सिधै प्रश्न राख्न सक्नुहुन्छ. शान्तिजी हुनुहुन्छ.
शान्तिजी भन्नु
सर अरू त केही नै छैन कि यो मेरो केही समस्या छ यो 40 वर्षदेखि नै नछुनी बन्द भएको कसैले भन्छन् कि यो क्यान्सरको अवस्था आयो भन्छन् मेरो मम्मीलाई पनि त्यही उमेरदेखि नै भएको थियो अरे आजसम्म केही भएन मम्मी अब तपाईँ हुनुहुन्छ भन्नुभयो, त्यही भएर मैले पनि चेक गर्ने यताउता केही नै गरेको छैन। मेरो नि त्यस्तो गडबडी भयो जस्तो केही स्वास्थ्यमा हो, आज दुःख भयो यस्तो भयो जस्तो पनि राखेन। त्यही भएर सबैले ल ल चेक गर्नुपर्छ भने मन नतेरी नतेरी बसिराखेको छु। समस्या केही भयो जस्तो त लागेन क्या, त्यही भएर यो समस्या कस्तो होला भनेर।
सामान्य त अब यो मिन्स अब यो रोकिने भनेको 45 वर्ष भन्दा माथिकोलाई हो होइन।
अब हजुर 40 वर्ष
मैले थाहा पाएँ, तपाईँको आमालाई पनि यस्तो भएर छ। अनि तपाईँलाई अरू केही समस्या छ, यस्तो सेतो पानी बग्ने अरू अरू केही पनि छैन है? के मासु जस्तो डल्ला डल्ली जस्तो केही छ?
केही जातै छैन, केही बाहिर रूपमा केही देखिएकै छैन हो, पेट दुःख भन्ने पनि छैन, तलपट यता त केही छैन। होइन म बिहान बेलुका आफ्नो काम गरेर खानु तयार नै छु।
सुन्नु, पहिला पहिला महिनावारी हुँदा अनि टाइम टाइममै हुन्थ्यो है? टाइम टाइममै हुने गर्थ्यो?
बच्चा पाएपछि एउटा पहिलो बच्चा पाउँदा त तयारीमै भयो, दुईवटा बच्चा पाउँदा कहिले ढाई वर्षमा हुने, कहिले त्यस्तै 5-6 महिनामा हुने, त्यस्तो हुन्थ्यो। तिनवटा बच्चा छन्, सानो भनेको बच्चा अहिले लगभग 5 वर्षको भएको छ। त्यसमा अलि उमेर भएर पाएको बच्चा हुँदाखेरि हो कि भनेर त्यस्तो केही नै लागेन क्या।
छर छिमेकमा चाहिँ उहाँलाई बढी कुरा गरेको भएर चाहिँ आफूलाई शङ्का
लाग्यो।
अरूले यस्तो गर्नुभयो, तेर्नु भएन, यो गर्नुपर्छ, लो क्यान्सर हुन्छ, पाठाघरमा हेनकेन भन्दाखेरि फेरि सोधिहाल्नुभयो भनेर।
जस्तो अब यो उमेर पनि अलिक धेरै छ होइन, एकचोटि अब पार्टीहरूको मुखको पनि जाँच गर्नुपर्छ क्या, हामीले प्याप भन्ने हुन्छ होइन, त्यो टाइम टाइममा लिइराख्नुपर्छ क्या, किनभने यो महिलामा अब जस्तो विशेष गरी हाम्रो एसियाको देशहरूमा चाहिँ अलिक बढी छ क्या पार्टीहरू क्यान्सरहरू। अब त्यो हुन्छ कि हुँदैन त भन्न सकिने, तर नहोस् भन्दा त एउटा गर्नु पऱ्यो नि त, जाँच त गर्नुपर्छ है। पशु रोगहरूको डक्टरहरूसित उहाँसित अझ सल्लाहहरू चाहिँ अझ फर्दर चाहिँ सल्लाह लिन सकिन्छ होइन। अब मेन्स्ट्रुएसन चाँडै नै रोकिनु, अब कहिलेकाहीँ 40 वर्षमा रोकिने, कहिलेकाहीँ 60 वर्षसम्म पनि हुने त त्यो हिस्ट्रीमा छ है। फेरि अब हामीले 45 वर्षभन्दा माथि हुन्छौँ, तर कहिलेकाहीँ 50 वर्षमा पनि मेन्स्ट्रुएसन भएको होइन, महिनावारी भएको कहिले 40 वर्षमै रोकेको पनि हुनसक्छ। यो अलि नजिक नजिक पिरियड भयो नि त हजुरको, एउटा चाहिँ आमालाई पनि छ भनेपछि एउटा हेरिडिटी एउटा त्यस्तो पनि हुनसक्छ। कहिलेकाहीँ अब हाम्रो शरीरमा के हुन्छ भने भने जस्तो सबै चिज पर्फेक्ट हुँदैन कि होइन, कसैले विभिन्न मान्छे अनुसार फरक पर्छ, कसैले 40, कसैले 45, 50 त्यो एउटा सामान्य हुनसक्छ, तर असामान्य केही छ कि भन्दा चाहिँ छुट्याउनु पर्यो नि त होइन। मलाई त अब केही रोग छैन भनेर ढुक्क हुनको लागि त एउटा जाँचहरू विभिन्न गर्नुपर्छ नै होइन। म चाहिँ त्यही सल्लाह दिन्छु एकचोटि
शान्तिजी, एकचोटि तपाईँ आफू ढुक्क हुनको लागि चाहिँ डक्टर साहबसँग एकचोटि भेटेर सल्लाह लिनुहोस्, तर त्यति धेरै नआतिनुहोस् होइन, नर्मल अवस्था हुँदाखेरि नै। अरूका कुरा सुन्नुभन्दा पनि, गाउँलेका कुरा सुन्नुभन्दा पनि, अब कसैका कुरा नसुन्नु, एकचोटि डक्टरसँग भेटेर सल्लाह लिनुहोस् अनि त्यसपछि ढुक्क हुनुहोस् है त। ल धेरै धेरै धन्यवाद शान्ति पराजुलीजी हुनुहुन्थ्यो चोरमाराबाट। 0785-14-06 तपाईँ पनि आउन सक्नुहुनेछ। हामीसँग हुनुहुन्छ सहज सामुदायिक अस्पताल गैंडाकोटका डाक्टर मेडिकल अफिसर सुजन आचार्य हामीसँग हुनुहुन्छ। डाक्टर साहबसँग हामीले कुराकानी गरिरहेका छौँ, झाडा पखाला लगायत विशेष गरी फुड पोइजनिङको कुराकानी, तपाईँले राखेका प्रश्नमाथि नै हामीले कुराकानी गरिरहेका छौँ, सँगै अन्य फरक विषयवस्तुसँग पनि हामी जोडिएर कुराकानी गरिरहेका छौँ। यतिखेर फेरि म कुराकानी लाग्न चाहन्छु पार्वतीजी, खाना खाँदा पेट दुख्ने, पखाला र वाकवाकी लाग्ने समस्या छ, यो चाहिँ किन भनेर सोध्नु भएको छ, के होला भन्नु भएको छ?
अब यसको यो फुड पोइजनिङ जस्तो पनि देखिएको छ होइन, पखाला पनि लाग्ने, पेट पनि दुख्ने भन्नुभएको छ। अब खाना अब घरमै खानुहुन्छ कि अब त्यो चाहिँ कम्प्लिटली थाहा भएन पनि होइन, अब कस्तो खानपान भएको कस्तो छ होइन, कहिलेकाहीँ धेरै खानुहुन्छ कि टाइम टाइममा खानुहुन्न कि, त्यसले पनि असर गर्छ कि, टाइम टाइममा नखाने, बेला बेलामा अब एकदम धेरै इन्टरभलपछि खाने, अथवा एकदम छिटछिटो धेरै धेरै खाने हो कि, कस्तो हो उहाँको बानी, खानपानको व्यवहारहरू, त्यसले पनि फरक पार्छ है। बेला इन्टरभलमा उचित टाइममा खानुपर्छ
एकदमै,
नखायो भने एउटा ग्यास्ट्रिक पनि बढ्ने भयो, अर्को चाहिँ अब यो फुड पोइजनिङ पनि हुनसक्छ, पखाला पनि लागिरहेको छ भन्नुभएको छ होइन। खानाको स्रोतहरू यिनीहरूको चाहिँ अब अलिकति उहाँले चाहिँ अलिकति केयरफुल हुनु पर्यो।
यसै गरी लक्ष्मी भण्डारीजीले पनि प्रश्न गर्नुभएको छ, खाना नमिठो हुन्छ, वाकवाकी लाग्छ भन्नुभएको छ, अनि मैदाबाट बनेको खानेकुराहरू रोटी त्यसपछि गएर बिस्कुटहरू चाहिँ पच्दैन, पानी जति खाए पनि हुँदैन, अनि खानेकुरा खाइसकेपछि आफूलाई गुड फिल हुँदैन भन्नुभएको छ लक्ष्मी भण्डारीजीले।
हजुर यो खाना नमिठो हुने यिनीहरूको चाहिँ अब विभिन्न खाले अब कारण हुनसक्छ होइन जस्तै मैदा खानेकुराहरू सकेसम्म उहाँले खानु हुँदो रहेछ सकेसम्म नखाएको राम्रो मैदा अब सेतो चिजहरू चिनी मैदा नुनहरू राम्रो होइन नि त स्वास्थ्यको लागि चाहिने भन्दा बढी खाने त्यस्तो चाहिँ नगरेको राम्रो जुन खानेकुरा कहिले काहीँ कुनै खानेकुराले अब तपाईँलाई पनि कुनै खानेकुरा खाँदाखेरि कहिलेकाहीँ ठिक लाग्दैन होइन त्यस्तो सकेसम्म नखानुहोस् होइन एकचोटि चाहिँ अब नजिकैको स्वास्थ्यमा पनि आएर एकचोटि सल्लाह लिनु होला अनि फर्दर केही कारण छ कि खाना नलाग्ने नमिठो हुने धेरै कारण हुन्छ कि होइन सामान्यदेखि ठुलो कारण हुनसक्छ उहाँको फर्दर डिटेलमा अझ बुझ्नको लागि चाहिँ अब नजिकको उसमा गएको राम्रो
अलिकति डक्टरहरूसँग सल्लाह लिएको राम्रो तर खाना नमिठो हुनु अनि वाकै लाग्नु नै प्रब्लम छ भन्ने कुरा चाहिँ हुन्छ होइन हामीले आज कुराकानी गरिरहेका छौँ झाडा पखाला झाडा बान्ताको कुरा प्लस फुड पोइजनिङको समस्या फुड पोइजनिङका बिरामीहरू पनि थिए भन्नुभयो डक्टर हस्पिटलमा होइन
हजुर हजुर एकदम अब मैले कुरा गर्नु पर्दाखेरि हिजो नै होइन अब ज्ञान गुन्जा स्कुलबाट चाहिँ करिब अब 2-3 बजेतिर 26 जना बच्चाहरू एकैचोटि स्कुलबाट भमिट भएर पेट दुखेर आउनु भएको थियो कि
स्कुलको
सबै टिमै आउनु भएको थियो ज्ञान गुन्जा स्कुलबाट अनि यसो सोध्दै जाँदाखेरि चाहिँ त्यहाँको क्यान्टिनमा अब चाउमिनहरू बनाउने होइन त्यो सबै बच्चाहरू चाउमिन खाएर चाहिँ त्यस्तो भएको खाने बित्तिकै त्यस्तो भएको चाउमिन नखाने अरू बच्चाहरूले चाहिँ केही नभएको भन्ने कुरा आयो होइन यो यसरी बुझ्दै जाँदाखेरि चाहिँ चाउमिन बनाउँदाखेरि अब कसरी बनाएको थियो होइन क्वालिटी मेन्टेन गरेन होला सायद अब चाउमिनमा अब किटाणुहरू थियो होला होइन टक्सिनहरू थियो होला अब त्यसले गर्दाखेरि फुड पोइजन गरायो होइन त्यसले गर्दाखेरि फुड पोइजन कस्तो हुन्छ नि तपाईँले खानेकुरा खानुहुन्छ होइन नर्मली खाएको ठिक छ तर कहिले काहीँ त खानेकुरामा अब किटाणुहरू हुँदाखेरि 5-6 घन्टाभित्रै त्यसले त्यो असरहरू देखाउँछ कि 5-6 घन्टाभित्रै असर देखाउँछ त्यसलाई फुड पोइजनिङ भन्छ हामी अब लक्षणमा चाहिँ अब ज्वरो आउने भमिट हुने टाउको दुख्ने होइन पेट बटारेको जस्तो हुने पेट कराउने डाइरिया हुने हुन्छ अनि हिजो यो 26 जना बच्चाहरू एकैचोटि स्कुलबाट लहरै आउनुभयो सहजमा हामीले अलिकति कठिन पनि भएको थियो म्यानेज गर्न
होइन
थियो सङ्ख्यामा ठिक छ हामीले अब आफ्नो जति सक्यो हुन्छ हामीले म्यानेज गऱ्यौँ होइन यो अहिले चाहिँ यो गर्मी सिजन प्लस यो बच्चाहरू उमेर कम छ होइन यिनीहरूको लड्ने शक्ति पनि हुँदैन त्यसमाथि अब घरबाट सकेसम्म खाएको राम्रो खाना घरबाटै खाना बनाएर होइन घरबाटै लगेर खाएको राम्रो बच्चाहरूले अब बाहिरी कुरामा बढी एट्र्याक्टिभ हुन्छ नि
अनि ठिक छ क्यान्टिनको खानु पनि पर्यो होइन अब जस्तो अब तर स्कुलले व्यवस्थापन गर्दाखेरि चाहिँ त्यो क्यान्टिन कतिको हाइजेनिक छ खानेकुराहरू कतिको सादा बनाइन्छ विद्यार्थीका लागि उपयुक्त कतिको हुन्छ भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्ने भयो होइन
एकदम ख्याल गर्नु
यतिखेर सम्पर्कमा कोही हुनुहुन्छ सहकर्मी गगनको संकेत उहाँलाई लिऊ हामी अन्तिम कल यसपछि चाहिँ लिन सक्दैनौँ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
नमस्कार
कहाँबाट बोल्नुभयो
म गैंडाकोटबाट रमेश श्रेष्ठ हजुर
रमेशजी गैंडाकोटबाट ल डाक्टर साहबसँग के प्रश्न छ कुराकानी गर्नुहोस् है त ए हस् हुन्छ कुराकानी गर्नुहोस् न
नमस्कार
नमस्कार रमेश
हजुर सुन्नु न म गैंडाकोट रमेश श्रेष्ठ बोले होइन तपाईँले भर्खर त्यो चाउमिनहरूको कुरा गर्नुभयो त्यो मैले पनि चाउमिन खाएको थिएँ बाहिर होइन खाएदेखि पेट दुख्ने गरिरहेको छ मलाई 2-3 चोटि दिशा पनि भइसक्यो मैले के गर्दा राम्रो होला
तपाईँले चाउमिन खाएको कति घन्टाभित्रमा यस्तो असरहरू देखिएको छ
मैले चाउमिन खाएको 1-2 घन्टामै हो
हजुर 1-2 घन्टामै देखिएछ भनेपछि अब हाम्रो अनुसार चाहिँ यो फुड पोइजनिङ हुनुपर्छ होइन तपाईँको लक्षण पनि पेट दुख्ने दिशा पातलै कहाँ हो
पातलो भन्दा नि ठिकै छ तर 2-3 चोटि गइसक्यो होइन मलाई हल्का तपाईँले चाउमिनको कुरा गरेर मलाई डर लाग्नुहुन्छ तेयर कल गरेँ
हजुर हजुर ठिक छ यो चाउमिन चाहिँ अब कस्तो हुन्छ नि पकाउँदाखेरि छिल्लो छिल्लो त्यस्तो हुनसक्छ होइन तत्कालै चाहिँ अब के गर्नुपर्छ भन्दाखेरि चाहिँ पेट
दुखेको
छ पातलो दिशा कतिको गर्छ
पातलो दिशा हुँदा नि मलाई प्रायः यस्तो यो 2-3 टाइम हुन्थेन 1 टाइम हुन्थ्यो बिहान होइन आज चाउमिन खाइ बिहान पनि भइसक्यो 2-3 चोटि अनि आज चाउमिन खाँदै विशेष गरी हल्का 2-3 चोटि भयो अनि पातलो जस्तो भने हल्का साह्रो पनि होइन पातलो पनि होइन मिक्स टाइपको
ज्वरोहरू त छैन है जीवनजल खाएको ठिक गर्नुभयो होइन अब दिशा पखाला धेरै लाग्यो भने चाहिँ अब पानी सरिने पानी कम हुन्छ कि पानी कम हुन्छ अनि नुनहरू पनि पोटासियम सोडियम भन्ने तत्त्वहरू पनि घट्छ जीवनजल सादा पानी होइन जीवनजल खाएको बेस्ट हो होइन अनि तपाईँले खान सक्ने जति खानु होला
मैले मेरो समस्याहरू पनि लिएर गएको थिएँ 2-3 जना छन् है उनीहरूलाई यही समस्या भयो अनि तपाईँले सल्भमै हुनुहुन्छ, भोलि कति बजी भेट्नुहुन्छ? तपाईँलाई म भेट्छु भनेर
हुन्छ भइहाल्छ नि, म भोलि 9 बजे नै आउँछु, मेरो ड्युटी नै हुन्छ भोलि
9 बजे। कति बजीसम्म हुन्छ तपाईँ?
9 देखि 5 हुन्छ।
अनि एउटा मेरो सानो बाबुलाई अलिक धेरै छुट्टी भयो क्या, मैले नि आज राति हस्पिटल लगिहाल्नुपर्छ कि पर्दैन?
भेटचोटि भयो भने त हुन्छ, लानुपर्छ, किनभने बच्चाहरूको अलिकति कस्तो भने अलि कन्डिसन ठ्याक्क हामीले सोचे जस्तो नहुन सक्छ कि।
त्यतिखेर चाहिँ उहाँ चाहिँ सहजमा जाँदाखेरि इमर्जेन्सी सेवा, त्यतिखेर उहाँलाई
इमर्जेन्सी सेवा अहिले पनि सहजको चालु छ होइन, अहिले पनि जाँदा हुन्छ।
तपाईँको बच्चालाई चाहिँ यदि समस्या भयो भने चाहिँ आज नै तपाईँ हस्पिटल जान सक्नुहुन्छ होइन, र यदि तपाईँसँग भेट्न खोज्नु भएको छ उहाँले
हुन्छ, अहिले जाँदाखेरि भेट हुन्छ,
डाक्टर साहबसँग भेट हुन सक्छ। अब डाक्टर साहब उहाँलाई तपाईँको नम्बर पनि दिइराखौँ होइन, यदि त्यस्तो समस्या परेको अवस्थामा चाहिँ
डाक्टर
साहब तपाईँलाई नम्बर दिनुहुन्छ, तपाईँले चाहिँ डाक्टर साहबलाई सम्पर्क गर्नुहोस् है। रेडियो सुन्दै गर्नुहोस्, रेडियो सुन्दै गर्नुहोस्, हामी यहाँबाट नम्बर दिन्छौँ है। हस् हुन्छ, यतिखेर चाहिँ हामीसँग हुनुहुन्थ्यो रमेश श्रेष्ठजी गण्डाकोटबाट, डाक्टर साहब तपाईँको नम्बर चाहिँ उपलब्ध गराइदिनुहोस्, सम्पर्क हुन्छ यतिखेर। डॉक्टर साहब को नंबर
9845140000
40000 9841400000 9845140000 यो नम्बरमा चाहिँ सम्पर्क गर्नुभयो भने डाक्टर सुजनाचार्यसँग भेटघाट हुन्छ, कुराकानी गर्न सक्नुहुन्छ, सहज सामुदायिक अस्पतालमा जानुभयो भने त्यहाँ भेट हुनेछ। यो जानकारीसँगै अब भने हामी बिदा हुनुपर्ने हुन्छ। अन्तिममा छौँ, धेरै धेरै धन्यवाद डाक्टर साहब, तपाईँ कुराकानीका लागि आइदिनु भयो, हाम्रा श्रोता आफन्तको जिज्ञासा पनि मेटाइदिनु भयो, केही कुराकानी गर्न पायौँ, अझै पनि यो विषयलाई अझै पनि उठाउनु पर्ने देखिएको छ, धन्यवाद दिन चाहन्छु यतिखेर।
हजुर धन्यवाद, मलाई अब बोल्नको लागि बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद।
हस् धेरै धेरै धन्यवाद, र धन्यवाद तपाईँ सम्पूर्ण श्रोता आफन्तलाई ज जसले फोन सम्पर्क गरिदिनु भयो, यसै गरी आफ्ना जिज्ञासाहरू राखिदिनु भयो, र धन्यवाद सहकर्मी पवित्र पराजुलीलाई, यसै गरी धन्यवाद गगन गिरीलाई जसले प्राविधिक कक्षबाट हामीलाई साथ दिइरहनु भएको छ, र धन्यवाद दिन चाहन्छु सहज सामुदायिक अस्पताललाई जसले तपाईँको स्वास्थ्य प्रति चिन्तित रहँदै हामीसँग सहकार्य गरेर कार्यक्रम सहज स्वास्थ्य चर्चालाई प्रसारणमा ल्याएको छ। कार्यक्रमबाट आजका लागि लक्ष्मी पौडेल बिदा हुन्छु, नमस्कार।